Ya Ali Madad. Otherwise, Rai Abu Ali Missionary, wise number 403.
December 11th, 1998. My wise in Karimabad, known as Old Kandi Molla in Bombay. اللهم صل على محمد المصطفى وعلى محمد المصطفى الى قيام الدين थोड़ा टाइम पहले दो तीन महीने मुश्किल से हुए हज़रत इमाम मोज़ाम्बिक गए अफ्रीका में. ये जो मोज़ाम्बिक की टेरिटरी है वो तंजानिया के साउथ में है. ये पोर्चुगीज टेरिटरी थी. मोज़ाम्बिक में बहुत बड़ी जमात थी लेकिन वहां के पॉलिटिकल हालात की वजह से वो लोग पुर्तगाल चले गए जिसका कैपिटल लिस्बन है. और अज़र इमाम ने वहां बहुत खूबसूरत एक कॉम्प्लेक्स बनाया है जमात खाने के साथ. उसके फरमान जरूर आपने जमात में सुने होंगे. हज़रत इमाम जब मोज़ाम्बिक गए, जमात थोड़ी है लेकिन साउथ अफ्रीका की जमात जो थी वो लोग भी मोज़ाम्बिक आ गए. वो फरमान जो इमाम ने वहां फरमाए मुझे मेरे ब्रीफकेस में से कॉपी मिली नहीं. मैं ये चाहता था कि वो फरमान ले आए और उस फरमान के अंदर जो सिलेक्टेड पोर्शंस हैं मैं वो पढ़ के जमात को उस पर वाज करूं. लेकिन आज एक आज की वाज का उसमें से जो मेन थीम है वो है एथिक्स ऑफ इस्लाम. एथिक्स ऑफ इस्लाम. इस्लाम के अंदर इंसान को जिंदगी गुजारने के लिए वो रूल्स एंड रेगुलेशंस के जो उसकी रूहानी लाइफ को एनहेंस करे यानी ज्यादा करे, वो आमाल के जो इंसान के अंदर की बदियां निकाल दे, वो बिहेवियर के जो दूसरे इंसानों के साथ इंसान का खुद का सलूक जिसको हम सोशल कॉन्ट्रैक्ट कहते हैं, क्योंकि हम जिस सोसाइटी के अंदर रहते हैं उस सोसाइटी का भी हमारे ऊपर कुछ हक है. इन चीजों को एथिक्स कहते हैं. एथिक्स के अंदर इंसान के मैनर्स भी एथिक्स में है. मैनर का मतलब क्या है कि उसके हिल चाल उसके हरकतें ऐसी हों कि जिसमें कोई ऑफेंस नहीं हो, यानी कि दूसरे को कुछ बुरा महसूस ना हो. और बात ऐसी चीज है कि जिससे दूसरे को कोई नुकसान नहीं लेकिन फिर भी वो आदतें अच्छी नहीं. उसके लिए मैं समझाने के लिए मैं खाली मिसाल दूं. कई लोग हैं सोसाइटी में बैठे हैं, नाक में उंगली लगा के रगड़ रहे हैं और फिर अगर कुछ मॉइस्चर आ गई तो इधर उधर देख के कोई चटाई पे घस लेता है, कोई किधर घस लेता है, कान में उंगली डाली ऐसा ऐसा किया, बगासा खाया तो मुंह खोल दिया, सारे दांत गला दिखा, छींक आई तो उसके छींटे दूसरों के ऊपर पड़े, ये मैनर्स है, लेकिन एथिक्स का भाग है। रसूल अकरम मोहम्मद सल्लल्लाहु अलैहि व आलिहि वसल्लम मुर्शिद अव्वल, 1400 बरस पहले मोहम्मद रसूलुल्लाह नहीं हुए, वो तो सृष्टि के पहले हुए। ये तमाम खुदा ताला ने जो क्रिएशन बनाई है वो मोहम्मद के नूर से बनाई है, वो गुरु ब्रह्मा का अवतार है। गुरु ब्रह्मा अगर चाहिए हिंदू फिलॉसफी है, मगर इस्लाम की फिलॉसफी भी तो यही है। कोई दो आदमी नहीं थे कि जिनके नूर से क्रिएशन क्रिएट हुई। अगर हिंदू ने कहा ईश्वर तो मुसलमान मुंह बनाता है, कहता है ईश्वर ने अल्लाह। अरे बेवकूफो, ये जबान का फर्क है, जो ईश्वर है वही अल्लाह है। बाइबल, न्यू और ओल्ड टेस्टामेंट, ये तीन चीजें हैं। तौरात जो ओल्ड टेस्टामेंट है, हजरत मूसा अलैहिस्सलाम के ऊपर उतरी। ज़बूर जिसको ओल्ड टेस्टामेंट के भाग में ESALMS साम्स, जो हजरत दाऊद अलैहिस्सलाम के ऊपर उतरी। तीसरी चीज है न्यू टेस्टामेंट, कि जो हजरत ईसा अलैहिस्सलाम के ऊपर उतरी। इसको हम इस्लामी जबान में अंजील कहते हैं। कुरान पाक ने तौरात ज़बूर अंजील का जिक्र किया है। और चौथी चीज है वो कुरान शरीफ है। हजरत मूसा अलैहिस्सलाम इब्राहिम के बाद हुए। हजरत इब्राहिम उनके मैट्रियार्क थे, पैट्रियार्क भी थे, यानी उनके बाद हजारों नबी हुए, लेकिन तौरात उनके ऊपर न उतरी। सबसे पहले जो शरीफा नाजिल हुआ वह हजरत नूह अलैहिस्सलाम के ऊपर हुआ, और हजरत नूह से लेकर मोहम्मद रसूलुल्लाह तक 114 किताबें खुदा ताला ने नाजिल की। 114 ये जो किताबें थी ये खुदा ने नाजिल की रसूलों के ऊपर। नबी 1,24,000 हुए, 124,000 प्रॉफिट्स हुए जो खुदा ताला ने अपॉइंट किए। और इस्लाम के अंदर हर नबी छोटा के बड़ा इंक्लूडिंग रसूल पाक हैं, प्योर हैं, गुनहगार नहीं। नबी गुनाह नहीं करते, हमें गुनाहों से बचाने के लिए आते हैं, इनफेलेबल है, क्योंकि खुदा ताला ने इनको नूर दिया। स्टडी करने के बाद यह पता लगता है कि जिसको नबी बनना होता है, यानी खुदा जिसको नबी बनाना चाहता है, वो मां के पेट से ही प्योर निकलता है। ऐसा कभी नहीं हुआ कि कोई गुनहगार बदमाश लुच्चा लफंगा ठीक होकर फिर उसको नबूवत मिली, कभी नहीं। हर नबी मां के पेट से प्योर निकलता है, इसलिए कि वो लोगों का टीचर बनने वाला है, वो अल्लाह से ट्रेनिंग लेता है और उसको खुदा अपने हुक्म से वही नाजिल करके गाइड करता है। इसलिए नबी जो होते हैं वो गुनाह नहीं करते, मगर किसी तोतले बच्चे की, तोतला कहते हैं कि जो स्टेमर करता हो, बच्चे की जो मां है वही उसकी भाषा जबान समझती है, दूसरों को मुश्किल लगती है, और फिर मां भी उसके साथ तो कभी जबान में बात करती है, लेकिन माँ बाप के लिए नहीं। बच्चे को समझाने के लिए वो उसकी जबान में बात करती है। नबियों ने माँ का स्वरूप लेके ऐसा ही किया कि लोगों की रहनी करनी, सोच विचार, खाना पीना, हरकतें, आदतें, उसका ख्याल रख के उन्होंने हिदायत की। और ये चीज कल्चर की बिगिनिंग थी। कल्चर मजहब में से निकला है, क्योंकि मजहब ने आदतें वगैरह सिखाई। तो इस तरह से मैंने आपको थोड़ी बैकग्राउंड दी है ताकि आपको पता लग सके। तो इन तमाम किताबों के अंदर पढ़ने से हमें अल्लाह के 1000 नाम मिलते हैं। नॉर्मली किसी आलिम को पूछो खुदा के नाम कितने, तो कहेंगे 99 नहीं मिलता। जो कि खुदा ने कुरान शरीफ के अंदर कहा है कि उसके 1000 नाम है, जिस नाम से उसको पुकारो वो तुम्हारे पास हाजिर है। लेकिन अल्लाह को पुकारने के लिए अल्लाह ने एक नाम पसंद किया है, अर रहमान। और कुरान शरीफ में ये नाम बहुत यूज हुआ है, अर रहमान कंपैशनेट, मेहरबानी करने वाला। उसकी बेअदबी कर दो तो दरगुजर कर देता है, गुनाह कर दो मुंह फेरा के छोड़ देता है, बिन मांगे देता है। हमारे इमाम मौलाना जाफर सादिक सल्लल्लाहु अलैहि ने फरमाया, हमारे मजहब की किताबों में एक किताब है, उसका नाम है इमाम जाफर सादिक नूर रिसालो। अभी तो हम अपने मजहब की किताबें ही भूल गए। मौलाना इमाम फरमाते हैं, ऐ इंसान, ऐ बशर, तू सोच तो सही कि तू पैदा भी नहीं हुआ था तो तेरी रोजी खुदा ने पहले भेज दी। तेरे पैदा होने से पहले तेरी रोजी भेज दी, तू क्यों चिंता करता है? रोजी रिजल्ट के लिए झूठ बोलता है, लुचाई बदमाशी करता है, चोरियां करता है खाने के लिए। वो तो खुदा ताला रहीम व करीम जो है, तेरे पैदा होने से पहले मां की धावन उतर आती है, डिलीवरी से पहले मां को दूध उतर आता है। वो परवरदिगार है, पालने वाला है। मैंने बार दफा अपनी वाजों में कुछ ऐसी बातें की हैं कि जो इंसान का कलेजा तोड़ दे। मैं एक जिक्र मुझे याद आया, खुदा की मोहब्बत जाहिर करने के लिए, खुदा की मोहब्बत को समझने के लिए मैं आपको एक वाकया बयान करूंगा। एक लड़ाई हो रही थी, क्योंकि इस्लाम में बहुत सी लड़ाइयां हुई हैं, छोटी बड़ी, लगभग 17 लड़ाइयां हुई हैं। एक लड़ाई में मुसलमान जीत गए। हर लड़ाई में मुसलमान जीते, सिर्फ उहद की लड़ाई में जीतने के बाद हार गए। चलो उसका जिक्र नहीं। अब जब ये मुसलमान जीत गए, मुशरकीन हार गए, कुछ भाग गए, आपाधापी पड़ गई, कई उनकी बीवियां थी, बच्चे थे, मुसलमानों ने उनके तंबू कैंप वगैरह लूटने शुरू कर दिए। वो जमाने की, उस वक्त की ये एक रूटीन चीज थी कि हारे हुए दुश्मन का सामान लूट लेते थे, बीवी बच्चों को और उनको कैद करके गुलाम बना लेते थे। रसूल पाक एक कुर्सी में बैठे हुए ये आपाधापी देख रहे थे और मुसलमान सिपाहियों को इस बात का हुक्म था कि बूढ़ों को, बीमारों को, عورتوں کو بچوں کو بالکل حیران نہیں کرتا. صرف جس کے پاس ہتھیار ہیں لڑنے والا اس سے لڑائی کرو. نبی کریم بیٹھے ہیں دیکھ رہے ہیں کہ ایک عورت ادھر سے ادھر ادھر سے ادھر بھاگ رہی ہے, بال کھلے ہیں, منہ پہ پریشانی ہے. حضور نے کسی کو کہا دیکھو تو صحیح یہ عورت کو کیا دکھ ہے, شاید اس کا بچہ گم ہو گیا. عورت گیا, عورت کو پوچھا کیا ہے, میرا بچہ گم ہو گیا. نبی کو آپ کے پاس حضور فرمایا جاؤ دو تین جنے جاؤ اس کا بچہ گم ہو گیا. دو تین سپاہی گئے بچہ مل گیا. عورت اور اس بچے کو لے کے رسول اکرم کے نزدیک آئی. عورت اس لیے آئی مسلمان نہیں تھی, تھینکس کرنے کے لیے, شکر ادا کرنے کے لیے. بچے کو گود میں اٹھایا, بچہ چپ ہو گیا ماں کے ملنے سے. اب ارد گرد اصحاب کھڑے ہیں. حضور نے فرمایا ہم تیرے بچے کو آگ میں ڈال دیں. ہر جیتا ہوا جنرل, لڑائی جیتا ہوا اس کا جنرل اگر یہ کہہ دے رہے کہ ہم تیرے بچے کو آگ میں ڈال دیں, کون بچا سکتا ہے؟ اس کے کلیجے کے اوپر ایک بم پڑا, بچے کو چھتی سے گھٹنے پہ بیٹھ ہاتھ جوڑ کے کھیل دیے میرے کو آگ میں ڈال دو. نبی کریم کی آنکھوں میں سے آنسو آ گئے. فرمایا نہیں نہیں ہم تیرے بچے کو آگ میں نہیں جائیں, تم آزاد ہو جاؤ. جب میں چلی گئی حضور نے ادھر دیکھا ادھر دیکھا, اصحابوں کو کہا تم نے دیکھا تم نے دیکھا کہ کسی بھی قیمت پہ اپنے بچے کو مصیبت میں ڈالنا نہیں دیکھا. اصحاب رو رہے ہیں, نبی رو رہے ہیں. حضور فرماتے ہیں اے مسلمان ایسی لاکھوں کروڑوں ماؤں کا پیار اکٹھا کرو تو وہ رحمان اس سے زیادہ رحیم ہے. ایک دنیا کی ماں اپنے بچے کو آگ میں جلتا نہیں برداشت کر سکتی, تم پروردگار اپنے بنائے ہوئے بندوں کو آگ میں برداشت کرے گا؟ نہیں کر سکتے. یا نبی قرآن میں تو آگ کا ذکر کیا گیا ہے, ہاں ذکر کیا گیا ہے, وہ ان کے لیے ہے کہ جو اس کا بندہ بننے سے باہر نکل جاتے ہیں. خدا کے بندے جو اس کو اپنا رہبر پاک مولا پروردگار راغب مانتا ہے وہ اس کے بندے ہیں, ان کو دوزخ میں نہیں جانے گا, بخش دے گا ان کی غلطیوں. لیکن جو اس کو چھوڑ کے بھاگ جاتے ہیں ان کے لیے اس نے آگ تیار کی ہے. میں نے یہ ذکر اس لیے کیا کہ آپ کو یہ احساس ہو رہے, یہ فیلنگ ہو رہے, اس کی اویئرنیس ہو گئے کہ وہ بہت رحم والا ہے. مگر رحم کے لائق بنے اس کو یاد کرنے سے, اس کو اپنے پاس سمجھنے سے کہ ہم یہاں ہیں تو میرے ارد گرد خدا موجود ہے, اللہ کی حاضری ہر جگہ ہے. اگر ہم کو یہ احساس ہے کہ یہاں خدا ہے تو وہ پھر آدمی گناہ کرے. جو مجھے پتا ہو گئے کہ خدا مجھے دیکھ رہا ہے تو وہ آدمی گناہ کرے, چوری کرے, نہیں گناہ کرے. خدا کو حاضر سمجھنے والا آدمی گناہ نہیں کرتا. لیکن انسان کمزور ہے, بھلکنا ہے, اس کی سرشت میں نیچر میں بھول رکھی ہوئی ہے, اس لیے اجانے طور پہ غلطیاں ہو جاتی ہیں. اور یہ جو اجانی ان نوئنگلی ان ایڈورٹینسلی جو غلطیاں ہوتی ہیں دیداروں, وہ اس کو یاد کرنے سے, نیک عمل کرنے سے, عبادت کرنے سے خود بخود بخشی جاتی ہے. خدا کے ناموں میں ایک نام ہے الوہاب, جو ہماری صبح کی چار تسبیحوں میں ہے. ہم کہتے ہیں یا وہاب, تو یہ الوہاب کا مطلب ہے مانگے بغیر دے وہ الوہاب, معافی مانگے بغیر بخش دے وہ وہاب الوہاب. مولانا صبح علی شاہ ماں باپ صلی اللہ علیہ نے جو صبح کی یہ چار تسبیحیں جماعت تو دین, جو کہ یہ حکم افریقہ کے لیے تھا, انڈیا کے اندر یہ تسبیحیں نہیں نکالی جاتی تھی, 1946 میں اگست مہینے کی 10 تاریخ دارالسلام میں جب مولا کی ڈائمنڈ جوبلی ہوئی تو اس وقت 350 اسماعیلی جو انڈیا سے گئے تھے انہوں نے جماعت خانہ میں دیکھا کہ صبح کی تسبیحیں ہوتی ہیں, ہم تو انڈیا میں نہیں کرتے. تو امام سلطان محمد شاہ نے فرمایا کہ ہندوستان میں بھی تسبیحیں پڑھو, یا اللہ, یا وہاب, یا علی, اللہ الصمد. یا اللہ کی تسبیح سے ایمان مضبوط ہوتا ہے, اللہ اللہ کرنے سے ایمان پیدا ہوتا ہے, اللہ اللہ کرنے سے اس کی نزدیکی ملتی ہے, اللہ اللہ کرنے سے اس کی محبت پیدا ہوتی ہے, اللہ اللہ کرنے سے انسان کے اعمال اچھے بنتے ہیں. یا وہاب کی تسبیح کرنے سے, یا وہاب, یا وہاب, مانگے بغیر دینے والا, معافی بغیر بخشنے والا, یہ وہاب ہے. اے مولا کچھ بھول چک ہو جائے تو بخش دے, اور وہ بخشتا ہے. یا علی کی تسبیح نکالنے سے روحانی, دماغی اور بدنی قوت پیدا ہوتی ہے, کیونکہ علی کے نام کے اندر انرجی ہے, طاقت ہے. علی کا نام دشمنوں کو دور رکھتا ہے, علی کا نام جنات بھوت پریت کو دور کرتا ہے, علی کے نام سے دشمن دفع ہوتے ہیں, علی کے نام سے ہمت آتی ہے, علی کے نام سے انسان مستانہ شیر کی طرح ڈھونڈتا ہے. علی مشکل کشا ہے, ہماری مشکلیں دور کرنے والا ہے، لہذا علی کا نام لینے سے، تسبیح اور ذکر کرنے سے ہماری مشکلیں دور ہوتی ہیں۔ میں کل وائز میں کہہ رہا تھا، مسلمانوں کو رسول اکرم نے یہ فرمایا کہ اپنی مصیبتوں میں، اپنی مشکلوں میں اللہ کو یاد کر، لیکن جب نبی صاحب کسی مشکل میں پھنس جاتے تھے تو علی کو یاد کرتے تھے۔ لوگوں کو کہتے ہیں اللہ کو یاد کر، لیکن خود جب تکلیف میں ہے تو علی کو پکارتے ہیں۔ اب اس میں ایک سمجھنے کی چیز ہے کہ اللہ اور علی ایک ہی نور ہے۔ اللہ ہی کے نور میں سے محمد پیدا ہوئے اور علی ہوئے، اور رسول اکرم نے اپنی حدیثوں سے فرمایا بھی ہے کہ انا و علی من نور واحد، میں اور علی ایک ہی نور ہیں۔ علی مشکل دور کرنے والا ہے۔ علی علی کا خوب جاپ کرو۔ آپ لوگ ممبئی میں رہتے ہو، 50 سے 60 برس پہلے ایک ادھر پیپر نکلتا تھا کرنٹ، کرنٹ پیپر نکلتا تھا، اور اس کا ایڈیٹر ایک پارسی کے علاقہ کرتا تھا۔ اس نے کتاب لکھی ہے ڈین کے حضرت علی، اس کتاب کو ڈھونڈو، کسی پرانی لائبریری میں سے ملے گی۔ دین کین حضرت علی، وہ کتاب کا ٹائٹل ہے۔ اس کے اوپر کچھ مصیبت پڑ گئی، بہت پریشان ہوا، عرصی تھا، تو کوئی یاد بس اس پر کسی ایک بوڑھی ماں کے پاس لے گیا، اور وہ شیعہ بائی تھی۔ اس نے اس کو یہ کہا کہ تم علی کا جواب کر۔ یہ علی کا میں آپ کو بہت بریفلی کہہ رہا ہوں کیونکہ بہت بڑی ہے، 300-350 پیج کی کتاب ہے، پڑھنے جیسی چیز ہے، اور ڈھونڈ کے پڑھو، مشکل دور ہو گئی۔ اس کے دل کے اندر علی کے ساتھ لگاؤ ہو گیا، اور اس نے اپنے دل میں یہ طے کیا کہ میں 1,000,000 دفعہ علی کا جواب کروں گا۔ دن رات علی علی کرتا ہے، علی علی کرتا ہے، اور کیا کیا اس کے ساتھ معجزے ہوئے ہیں وہ اس نے بیان کیا ہے کہ علی علی ہے۔ خدا کے ناموں میں علی ایک زبردست نام ہے، تو علی کے نام سے مشکلیں دور ہوتی ہیں، مصیبتیں دور ہوتی ہیں، قوت آتی ہے، بیماریاں دفع ہوتی ہیں۔ اللہ الصمد کی جو تسبیح ہے، مولانا امام سلطان محمد شاہ کے دادا حسن علی شاہ ماں باپ نے جو دی ہیں، اللہ الصمد، قل هو اللہ احد، کہو اے نبی لوگوں کو کہو کہ وہ اللہ جو ہے نا وہ اکیلا ہے۔ اکیلے کا مطلب اس جیسا دوسرا کوئی نہیں، ایگزامپل بھی نہیں، سیمپل بھی نہیں۔ هو اللہ احد، اللہ الصمد، وہ جو اللہ ہے، بے نیاز ہے، نہ کھانے کی حاجت، نہ پینے کی حاجت، نہ نیند کی حاجت، کوئی حاجت نہیں اس کو، کوئی محتاجی نہیں، انڈیپینڈنٹ ہے، اس کو کوئی چیز کی ضرورت نہیں، کیونکہ وہ خالق اکبر ہے۔ تو یہ چار تسبیحیں جو ہیں، ان میں یہ تسبیح انسان کی تمام انہیپینس جو ہے، کیا ہوگا بزنس کا، کیا ہوگا بزنس نہیں ہے، بیماری ہے، انسان کی گھبراہٹ دور کرنے کے لیے ایک دوا ہے۔ اس کو کوئی پرواہ نہیں، کوئی حاجت نہیں، دل کی اندر کوئی آرزو نہیں۔ اللہ الصمد اس آدمی کے دل کو بڑا بنا دیتا ہے، اور اللہ الصمد کی سمجھ پیر شمس ماں باپ نے ایک گنان میں بیان کی ہے۔ مولانا امام سلطان محمد شاہ کا یہ فرمان کہ جو گنان ہے وہ قرآن شریف کی تفسیر ہے. اب اس سمجھ کا گنان میں آپ کو پاٹھ سنا ہوں. اس سمجھ کا گنان ہے جی آؤ تو رو دھرنا ہے بھی اللہ آوے تو رو ملے تو کھا لو نہیں ملا نہ صرف یہ سمجھ کی حالت ہے ملا تو آمین نہیں ملا نہ صرف نہ ملنے سے بے چینی ہوے فکر ہوے من اکسٹ ہو جاوے وہ نہیں ہوتا. مل گیا تو مل گیا نہیں ملا نہ یہ بے نیازی ہے بے پرواہی ہے وشال نیچر ہے. اس آدمی کے دل میں کبھی غم نہیں ہوگا فکر چنتا نہیں ہوگا دینے والا وہ ہے. تو یہ چار تسمیاں جو ہمیں دی گئی اس کے اندر ہماری زندگی کی گھڑتر ہوتی ہے. ہم اس دنیا کے اندر آ کے مذہب سے ساری انسانیت سیکھتے ہیں. ایک انجینئر مشین بناتا ہے پھر اس مشین کو یوز کرنے کے طریقے کے لیے ایک کنسلٹنٹ چاہتا ہے. یہ مشین اس طرح اس کی مینٹیننس کرو اس طرح اس کو یوز کرو یہ بگڑ جاوے تو یہ کرو یہ بگڑ جاوے تو یہ کرو. آپ ایک موٹر کار خریدو تو اس کے ساتھ اس کا مینول آتا ہے. اس پروردگار نے ایسی اچھی مشینری بنائی انسانی بدن اس جیسی کوئی اچھی بہترین مگر کمپلیکیٹڈ مشین کوئی نہیں. تو اس کے بنانے والے نے اس کے لیے کچھ لاز بنائے ہیں. سائنٹسٹ اگر اپنی بنائی ہوئی کسی چیز کو یوز کرنے کے لیے ریگولیشنز اور رولز بتاتے ہیں تو وہ پروردگار نے کیا بنا کے چھوڑ دیا. اس نے اس کے لیے رولز بنائے. ابھی سب لوگ پڑھے لکھے نہ ہونے کی وجہ سے اس نے ٹیچرز ساتھ بھیجے. یہ ٹیچرز نبی ہیں کہ جنہوں نے دنیا میں آ کے کہا جھوٹ مت بولو کوئی مال پڑا ہے تو تمہارا نہیں اس لیے تم مت اٹھاؤ کسی پہ آروپ مت لگاؤ کسی پہ ظلم مت کرو کسی کا حق نہ کھاؤ. یہ سب باتیں جو ہماری ایتھکس میں آتی ہیں وہ ہم کو مذہب میں سے ملتی ہے. چھوٹی چیزیں بھی جو مینرس میں آتی ہیں. ایک بڑا آدمی بیٹھا ہے اور آپ اس کے پاس جا کے بیٹھو اور وہ مانو کہ آپ کی لیفٹ سائڈ میں بیٹھا ہے تو آپ اپنا رائٹ پاؤں اٹھا کے اس طرح رکھو جیسے عام طور پہ لوگ گھٹنے پہ پاؤں رکھ کے بیٹھتے ہیں. تو یہ بہت مینر لیس چیز ہے. وہ تمہارے سے بزرگ ہے تمہارا باپ ماموں دادا بایا کوئی سیٹ وغیرہ کوئی بھی بزرگ تو اس کی طرح ایسا پاؤں کر کے بیٹھنا یہ اچھے مینر میں نہیں ہے. یہ ایٹیکیٹ کے خلاف ہے. ابھی ایٹیکیٹ کو مینر کو مذہب کے ساتھ کیا تعلق؟ اس لیے کہ ایٹیکیٹ وچاروں کو کلین کرتے ہیں اور انسان کے اندر اچھی عادتیں اور اچھے وچار پیدا کرتے ہیں. ابھی یہ پاؤں اس طرف نہ کرے تو اس آدمی کی رسپیکٹ ظاہر کرتا ہے. 1963 میں میں یورپ گیا مولا سے ملاقات ہوئی. مولا نے فرمایا تم لندن تھوڑا ٹائم ٹھہر. میں نے اپنی بیگم کو گھر بھیج دیا میں لندن ٹھہرا. ابھی حضر امام کی میری یہ ملاقات وارڈیزر میں ہوئی کہ جو سوئٹزرلینڈ اور فرانس کے بارڈر پہ ہے लेकिन है फ्रांस में। महीना हो गया मुझे लंदन में, मैं वापस मौला को मिलने गया फ्रांस, मगर वहां ये कहने के लिए गया कि खुदा वो बहुत टाइम से लंदन की जमात में तेरी बदरंगनी नहीं हुई, जमात बहुत अपसेट है, पूछते हैं कब आएगा खुदा। हजरे मन ने उल्टा सा जवाब दिया, वेलकम। 15 दिन हुए, फिर मैं गया, फिर मौला को अर्ज की, वेलकम। 2 महीने हुए, फिर मैं गया, आज वेलकम। मैंने आज कर, मैंने कहा 3 दफा तुमने कहा आई वेलकम मौला, कुछ बात बनी है, क्योंकि तेरा जो जवाब है ना वो दिल को लगता नहीं, उस जवाब की हमें आई वेलकम कुछ दर्द है। आज जो है खुदा क्या बात है, क्यों तू नहीं जाता, मेरी आंखों में आंखें डाल के देखता रहा, मेरी आंखें नीची हो गई, उसकी आंखों के साथ आंखें मिलाने की शक्ति नहीं, मुझे बता कृष्ण नहीं। मैं गया था रास्ता कई बरस हो गए, मैं बोला चुप हो गया, फिर खुदा हूं क्या हुआ, मेरे दिल में खटका हुआ कि जरूर कुछ हुआ। उस वक्त पे काउंट है हमारे दीवान साहब की बू, उसका लड़का बदरुद्दीन कौशल का प्रेसिडेंट था, बोला फिर मेरे को देखते रहे, कहना चाहते भी थे और छुपाना भी चाहते थे। मैंने कहा खुदा हूं मैं मिशनरी हूं, मुझे बात तो कर, मगर कहते हैं मैं गया था, मैंने मजदूर को कहा मैं टाइम लेके आया हूं, 2-2.5 घंटे मेरे पास है, इसलिए जिस जिसको कुछ मिलना है मुझे खुशी से मिले। उस वक्त लंदन के अंदर जमात बहुत छोटी थी, स्टूडेंट्स ही ज्यादा थे मोस्टली, 63 की बात करता हूं। मैं अंदर जाके मौला कहते हैं मैं ड्राइंग रूम जो सिटी रूम था वहां जाके मैं बैठ गया, एक छोटा सा सोफा है तुमने देखा है स्टील का बना हुआ है, मैंने कहा अरे अरे वो छोटा सा था। मौला कहते हैं एक लड़का आया वो नीचे बैठा, मेरे सवाल जवाब हुए उसको दौड़ने में ही चला गया, दूसरा आया वो आते ही मेरे बाजू में बैठ गया, कितना सा सोफा, 2 आदमी मुश्किल से बैठ सके, एक्चुअली वो एक ब्रॉड कुर्सी ही थी लेकिन कोई पतले पतले 2 आदमी बैठ जाए, मानो के कभी 6 आदमी भी बैठ सकते हैं, तो बोला के पास उसके पास कुर्सी पे नहीं बैठना चाहिए। तो बोला मुझे कहते हैं वो घुस के बैठ गया, मुझे ऐसा रखना पड़ा और उसने पांव उठाया और ऐसा रखा तो मेरी पतलून उसके बूट के साथ रगड़ी गई। मैं कहा मैंने कहा मेरा अदब होना चाहिए, मैंने कहा बोला कहा मुझे बहुत बुरा लगा, मैं उठ के चला गया कि ये मैनर्स नहीं है। हम दोनों काफी देर चुप बैठे थे, काफी देर से बहुत बहुत तो आधा मिनट, मगर वो आधा मिनट एक बरस जितना लगा, मेरे में हिम्मत न रही कुछ बोलने की और वो भी कुछ बोला नहीं, फिर मुझे थोड़ी हिम्मत आई, मैंने कहा तू रहीम है करीम है, कहते मैंने कुछ कहा नहीं लेकिन मैं उठने चला गया। मैं लग कहने का मकसद यह है कि जो मजहब है तस्बीहां लेके आंख बंद करके मजहब पूरा नहीं होता, मजहब आया क्यों, मजहब की जरूरत क्या है, क्या अगर हम अल्लाह अल्लाह नहीं करेंगे तो खुदा छोटा हो जाएगा, और परवरदिगार बे नियाज है, उससे बड़ा कोई नहीं। उसको याद करो और न करो, उसका कुछ बिगड़ने वाला नहीं। हमारी इबादतों से वो बड़ा नहीं हो जाएगा, उसकी बुलंदी जो है वो बुलंदी ही है, लेकिन हमारे अंदर अच्छाइयां पैदा होती हैं, हमारे अंदर नेकियां पैदा होती हैं। हम इसलिए दुनिया के अंदर आए हैं कि दुनिया के अंदर आके हम ऐसे आमाल करें कि हमारी रूहानियत जो है, हमारी रूहानी हालत जो है वो बेहतर से बेहतर, बेटर से बेटर, बेटर बेस्ट हो जाए। मतलब इसलिए दुनिया के अंदर आया कि वो हमको आने वाली जिंदगी जो मौत के बाद मिलेगी उसके लिए वो हमें प्रिपेयर करे, हमारे ख्याल पाक बने, हमारे आमाल पाक बने, हमारे जो कुछ भी हम करना चाहते हैं या करेंगे उसमें प्योरिटी ऑफ थॉट्स हो गए, ताकि हमारे अंदर जब प्योरिटी आ जाए तो वो परवरदिगार हमारे पास आए, डर्टी पने से, अगली पने से, गंद से उसको सख्त नफरत है, क्योंकि ये उसकी नेचर के खिलाफ है। जहरी गंदगी, गंदा बदन है, पास आ रही है, कपड़े में से बदबू आती है, ये भी उसको पसंद नहीं। बदन भी पाक हो गए, कपड़े भी पाक हो गए, दिल भी पाक हो गए, ख्यालात भी पाक हो गए, तो फिर हमारे नजदीक आता है। आज ही कुछ बात कर रहे थे कि दिल जो है वो एक कुर्सी है, हमने उसके ऊपर कपड़े रखे हुए हैं, हमने ऊपर कई चीजें रखी हुई हैं। अब वो आया हमारे घर पे, बैठाओगे किधर? कुर्सी के ऊपर तो घसिया कुटिया पड़ा हुआ, घसिया स्वरी जबान का दफ्तर, उसका मतलब ये है गार्बेज। अपने दिल की कुर्सी को खाली करो ताकि वो आके बैठे, लेकिन दिल के अंदर दुनिया की मोहब्बत की चीजें भरी है, पैसे की मोहब्बत है, बढ़िया बुराइयां हैं, तेरी मेरी है, झूठ बोलता है, ये तमाम चीजें हमारे दिल को पॉल्यूट कर रही है। ऐसा आदमी हजार बरस की जिंदगी जिए तो भी खुदा उसके नजदीक नहीं आए। इसलिए हमको दुनिया में मजहब भेजा गया। सच बोलने वाला आदमी हमेशा उसके दिल के अंदर यही होता है, क्योंकि सच बोलने की आदत है, लिहाजा उसको कोई भी डिसीजन लेना है वो फौरन डिसीजन ले लेता है। लेकिन जो झूठ बोलने वाला है उसके अंदर ड्यूअलिटी आती है, वो जानता है कि ये चीज नहीं हुई मगर बोलता है कि हुई है, यानी उसके अंदर ड्यूअलिटी हो गई, ना भी है हां भी है, तुमने ये गुनाह किया जी नहीं, हालांकि उसने गुनाह किया है और वो जानता है कि मैंने गुनाह किया है मगर बोल ये रहा है मैंने नहीं किया, दो चीजें हो गई। तो इसके माइंड में ड्यूअलिटी हो गई। अब जिंदगी में कोई इंपॉर्टेंट फैक्टर आ गया और उसको डिसाइड करना है, वो घबरा गया, क्योंकि उसके अंदर डिसीजन लेने की शक्ति खत्म हो गई, वो इनडिसाइसिव है। और सी मेरी बहने लड़कियां, कहीं बहुत बड़ी पार्टी में जाना होता है, औरतों में यह चीज ज्यादा है मर्दों से, कौन सी साड़ी पहनूंगा, कौन से लहंगे में पहनूं, फ्रॉक पहनू कि साड़ी पहनू, ये कलर पहनू कि वो कलर पहनू, ये इनडिसाइसिवनेस जो है कि हम डिसाइड नहीं कर सकते जल्दी से, इसकी वजह ये है कि हमें सच बोलने की आदत घट गई है। मजहब ने हमको जो ये सिखाया कि किसी का हक मत खाओ, इसलिए कि किसी का हक खाने से हम अपने अंदर ना हक डालते हैं, जो मैंने खाया वो मेरा हक नहीं है, इसलिए वो ना हक हो गया, तो ना हक अंदर जाने से खराब ख्याल पैदा होते हैं। मैंने किसी से पैसे लिए उधार और उसके लिए ही नहीं, आजकल के लोग पता क्या बोलते हैं, मैं उसको बना गया क्या बना गया, पैसे लेके देता ही नहीं, अपने आप को बड़ा होशियार समझता है, लेकिन है क्या मजा। हम जिसके पैसे लेते हैं उधार, मानो के प्रॉमिस किया मैं 30 तारीख को वापस करूं, 30 हो गई, 31 हो गई, 1 हो गई, वो जो आदमी इंतजार करता है कि 30 तारीख को पैसे मिलेंगे, 31 हो गई, 1 हो गई, 2 हो गई, तो उसके दिल के मैं समझता था कि ये आदमी बड़ा ऑनेस्ट है, लेकिन अब पता लगा कि ये तो 420 नहीं रहा, तो उसके ख्यालात तुम्हारे ख्यालात से टकरा रहे हैं, वो लेनदार है तुम देने वाले हो, उसके नजर के अंदर तुम्हारी इज्जत घट गई, ये चीज तुम्हारे ख्यालों पे असर कर रही है, तुम्हारी नेकियों को बिगाड़ रही है, उसके ये ख्यालात टेलीपैथी की तरह तुम्हारे ख्यालात को बिगाड़ रही है, ऑपोजिशन कर रही है। इसलिए दूसरे का हक खाना मजहब ने मना किया है, भूखे रहो, उधार मत लो। व्यापार का उधार और चीज है, क्योंकि बैंक को जाकर बोला मुझे 10,000 रुपए का ओवरड्राफ्ट चाहिए, तो वो आपके उंगलियां हाथ काट के फिर पैसे देगा, कैसे हाथ काटेगा, इस पे लिखाएगा, उस पे लिखाएगा, वो तो एसेट के ऊपर देंगे, उसकी बात नहीं करता। लेकिन नॉर्मल जिंदगी के अंदर उधार मत लो, रूहानियत के लिए रूहानी पहलू को याद करो, तो रूहानियत के लिए उधार बुरी चीज है। रसूलुल्लाह उसके हुजूर में कोई आके कहे या नबी मेरा बाप गुजर गया, तो हुजूर फरमाते थे राज, हम सब खुदा से आए हैं वापस उसके पास जाना है, तो पूछे तेरा बाप गुजर गया कर्जा छोड़ गया, हाँ या नबी कर्जा छोड़ गया, लेकिन मैं उसका बेटा हूं, मैं भर दूंगा, तो हुजूर जाने उसके घर, उसके फातिया पाए। अगर वो कह दे रहे कि हाँ सरकार मेरा बाप कर्जा छोड़ गया है, तो फिर तुम वो कर्जा भरोगे या नबी मेरी ताकत नहीं वो कर्जा भरने की, नबी मना करे मैं उसके ऊपर फातिया पढ़ने मैं नहीं आऊंगा, क्योंकि कर्जा छोड़ के गया है। नबी उसके मैयत के लिए उसके सवाब के लिए फातिया पढ़ने का इनकार कर दे रहे, क्यों, वो कर्जा छोड़ के गया है, कर्जदार होकर मरना इस्लाम ने मौत उसको बखोड़ा है। कर्जे को इसके साथ मजहब के साथ क्या ताल्लुक है, मैंने आपको कहा कि जिसका हक है वो हक तुम नहीं खाना चाहिए लेकिन तुमने खाया है, मजहब के खिलाफ है, एथिक्स के खिलाफ है, मैनर के खिलाफ है, अच्छाइयों के खिलाफ है, ये छोटी छोटी बदियां बुराइयां हमारी रूहानी जिंदगी के अंदर कीचड़ डालती रहती हैं। एक भाई ने बड़ी मेहनत करके बिरयानी बनाई, खुशबू से दिल खुश होता है, लेकिन एक मुट्ठी दूध उसमें डाल दो अब ये बिरयानी खाओगे, सारी मेहनत 2-3 घंटे की बर्बाद हो गई। तस्बीहां निकाली, इबादतें की, जमा करने में आए, अल्लाह अल्लाह किया, लेकिन आमाल ऐसे हैं कि बिरयानी पका के धूल डाल दी, मिट्टी डाल दी। अच्छी अच्छी करनी कमाओ तो ना तुम्हें आग जलाए, ना पानी जगोए, न हवा उड़ा जाए, न राजा डर जाए, पाक पाकीज़ा जिंदगी गुजारना, ये इस्माइली मजहब का खसूसी तरीका है। हम मुसलमान हैं, हमारा दीन इस्लाम है, लेकिन इस्लाम दीन के अंदर हमारा जो तरीका है वो रूहानी तरीका है, जिसको हजरत इमाम ने बार बार अपने फरमानों में फरमाया है कि हमारा जो तरीका है वो एसोटेरिक तरीका है, रूहानी तरीका है, बातुनी तरीका है, और जो दूसरे हमारे मुसलमान भाई हैं उनके पास एक्सोटेरिक है, यानी जाहिर के अंदर। बोला फरमाया हमारे सुन्नी भाई نماز پڑھ لیتے ہیں, سمجھتے ہیں کہ بس دین ختم ہو گیا. ہمارا طریقہ یہ نہیں ہے, ہمارا یہ طریقہ نہیں ہے. ہم اسماعیلی, ہم کسی آدمی کا جس کو ہم جانتے نہیں. میں آپ کو ایک بڑی سٹل چیز کہہ رہا ہوں کہ جو روحانیت کے اوپر بڑا اثر کرتی ہے. اچھی طرح میری اس بات کو سمجھنا, میں آہستہ آہستہ بولوں گا تاکہ آپ سمجھ سکو. ہم لوگ دسوندی ہیں, ہم لوگ دسوندی ہیں. ہمارے مذہب کی طریقے کی بنیاد دو پلرز کے اوپر ہے, ایک دسوند ہے, ایک دعا ہے. دعا تین وقت کی روزانہ ایک بھی ناگا کیے بغیر ہمارے مذہب کا ایمان کا تھمب ہے. دوسرا دسوند ہے. یہ دو چیزیں اگر ہل جائیں تو ایمان بگڑتا ہے. یہ دو چیزیں ہماری مرشد کو راضی کرنے والی چیزیں ہیں. ہم نے ایک مرشد بنایا ہے جو دوسروں کے پاس نہیں ہے, اور کسی کے پاس ہے تو وہ 1500 برس کا پرانا, ان کے اندر جو دشمن سوری جو مرشد گزر گئے وہ اس کو یاد کرتے ہیں. کرسچن لوگ 2000 برس پہلے عیسیٰ نبی کو یاد کرتے ہیں, یہودی لوگ 4000 برس پہلے کے حضرت موسیٰ کو یاد کرتے ہیں. ہم بھی مسلمان 1400 برس پہلے کے علی نبی کو یاد کرتے ہیں, لیکن ہمارا مرشد تو ہمارے ساتھ. ہمارا مرشد کبھی مرتا نہیں. کپڑے بدل لیتا ہے, کیونکہ جھوٹے کپڑے ہو جاتے ہیں تو پھر نئے پہننے چاہیے. ہمارا مرشد کپڑے بدلتا ہے لیکن مرتا نہیں, وہ ہمیشہ ہمارے ساتھ ہے. تو ہم اپنے مرشد کو پیار کرتے ہیں. وہ کہتا ہے بیٹھ جاؤ, ہم بیٹھ جاتے ہیں. وہ کہتا ہے کھڑے ہو جائیں, ہم کھڑے ہو جاتے ہیں. ہماری عبادت اپنے مرشد کے حکم کو ماننا ہے. ہماری عبادت حضرت امام کے حکم کو ماننا ہے, وہی ہماری عبادت ہے. میں آپ کو ایک فلم دکھاؤں. 1400 برس پہلے مدینے کے اندر رسول اللہ کا چھوٹا سا کمرہ ہے. ایسے 11 کمرے تھے, ہر کمرے میں آپ کی ایک ایک بیوی رہتی تھی. ایٹ اے ٹائم رسول اللہ کے پاس 9 بیویاں ایٹ اے ٹائم حاضر تھیں. شادیاں 11 کی, لیکن ان کا خود کا لوگوں کی ملاقات وغیرہ کرنے کے لیے ایک کمرہ تھا, مکان تھا چھوٹا سا. رسول پاک اس روم میں بیٹھے ہیں اور پیچھے کی طرف ایک چھوٹا سا, اس سے چھوٹا روم ہے. اس روم کے اندر رسول اللہ کا ایک سیکرٹری صحابی جو بڑا مشہور ہے اور تمام پڑھے لکھے مسلمان اس کے نام کو جانتے ہیں, حضرت انس بن مالک. انس بن مالک وہ 10 برس تک رسول اللہ کی سیوا میں رہے اور سیکرٹری بنے گا یا پرسنل ایڈ کا کام کرتے رہے. نبی کریم اس روم میں بیٹھے ہیں اور وہ اس روم کے اندر لیٹ ہو گیا, اس لیے نماز پڑھ رہا تھا. حضور کو کچھ کام کی حاجت ہوئی, آپ نے فرمایا انس. اب اس نے سنا ہے, فوراً جواب دینا چاہیے, لیکن نماز پڑھ رہا ہے. جواب نہیں دیا. تھوڑی دیر ہوئی, یا انس, تھوڑی آواز بلند ہوئی. سنا اس نے, جواب نہیں دیا. رسول اللہ کو کتنا لگا, یہ بے ادبی ہے. مرشد بولا یہ پہلی آواز پہ کہو لبیک. اس نے دعا سے یا ابن مالک, اے مالک کے بیٹے. تو بھی جواب نہیں دیا. رسول کریم اٹھے, اس روم کے دروازے پہ کھڑے ہو کے ایسا جھانکے تو وہ اس وقت نماز پوری کر چکا تھا, دعا مانگ رہا تھا. انس تو جواب کیوں نہیں دیتا؟ یا نبی، یعنی اس نے سلام پھیر لیا، یا نبی میں نماز پڑھ رہا تھا. کس نے کہا تجھے نماز پڑھنے کے لیے؟ حضور نے مجھے کہا. میں نے کہا نماز پڑھ. ہاں یا نبی، تو میں بلاتا ہوں تو کہتا کیوں نہیں؟ تو کہتے یا نبی، آپ مجھے بلا لیں تو میں نماز چھوڑ دوں. فرمایا ہاں، میں نے تمہیں کہا نماز پڑھ، میرا حکم نماز سے اونچا ہے، اس لیے میرا حکم ہوئے اور تم نماز پڑھتا ہوئے نماز چھوڑ لو، کیونکہ میرا حکم نماز سے اونچا ہے. یہ ہے مرشد کا حکم. ہر پڑھا لکھا مسلمان اس بات کو جانتا ہے جو میں نے آپ کو کہی ہے. تو ہماری عبادت یہ ہے جیسے نبی نے کہا، میرا حکم مانو، یہی عبادت ہے. اور مرشد کا حکم ماننا ہی عبادت ہے. اب اس نے ہمیں کہا کہ تمہارے ایمان کے دو پائے ہیں، ستون ہیں، دعا، دسوند. دسوند کیا ہے؟ کیا وہ محتاج ہے؟ اللہ تعالیٰ کہتا ہے مجھے قرضہ دو. ارے خدا کو کون سی کمپنی چلانی ہے کہ قرضہ مانگ رہا ہے؟ اللہ قرآن میں کہتا ہے مجھے قرضہ دو، اور قرضہ حسنا دو، یعنی نیک قرضہ دو، اچھا قرضہ دو. چوری کر کے لیا ہوا پیسے میں سے خدا کو دے دیا، خدا کہتا ہے یہ نہیں چاہیے، پاک چیز سے دو. کمائی کرو اچھے طریقے سے، پھر اس میں سے دسوں نکال. وہ چیز روح کو طاقت دیتی ہے. ہم دسوں دیے، باپ بیٹے سے حساب مانگتا ہے دسوں کا، بیٹا باپ کو کہتا ہے. ہم اسماعیلی جو ہیں طریقت میں، ہم کسی دوسرے کا کھاتے نہیں. ہاں آپس آپس میں ہم کھاتے ہیں، اسماعیلی اسماعیلی کا کھاتا ہے، لیکن ایک اسماعیلی اس کا کہ جو اسماعیلی نہیں ہے، جو میرے مرشد کا مرید نہیں ہے، جو میرے مرشد کی روحانی فیملی میں نہیں آیا، اس کا ہم نہیں کھاتے. کیوں؟ تو کیا معلوم دسوند زکات عبادت وغیرہ کر کے نکالا کہ نہیں نکالا؟ اس کا جو پیسہ ہے وہ پولیوٹیڈ ہے کہ کلین ہے پتا نہیں. ہم اسماعیلی دوسروں کا نہیں کھاتے. اور اگر کہیں مجبوری سے کسی فنکشن کے حساب سے، بزنس کے حساب سے کبھی کھایا، تو فوراً ہم اس کا بدلہ چکا دیتے ہیں، اس کو بلا کے کھلا دیتے ہیں. ہم اسماعیلی اس میں بہت بہت ڈیلیجنٹ ہیں. دسوند پیسہ نکل کے جو دسوند سے نکالا ہوا پیسہ ہے، باقی بچتا ہے، وہ کام پیسہ ہے. خیالات اچھے ہوتے ہیں، کیونکہ دسوند دینے والے کے دل میں پیسے کی محبت نہیں ہوتی. اللہ کا یہ کہنا کہ میرا بھاگیدار مت بناؤ، تو جو آدمی دسوند دیتا ہے وہ تو خدا کے حکم سے پاک کھانا کھاتا ہے، لیکن جو دسوند نہیں دیتا اور پیسے سے محبت ہے، تو اس نے اللہ کی محبت کے ساتھ پیسے کی محبت مکس کر دی. پیسے کی محبت، یہ تو ایسا ہوا کہ ایک آدمی نے شادی کی اور دوسری عورت سے بھی پیار کرتا ہے، خدا کو بھی مانتا ہے، پیسے کو بھی مانتا ہے. یہ تو ڈویلٹی، یہ دوئگی ہے، یہ بے ایمانی ہے، یہ ڈس آنیسٹی ہے. مرشد کے ساتھ پرومس کیا ہے، پرومس نبی کہتے ہیں اور علی کہتے ہیں کہ تین چیزیں ایمان کے بھاگ ہیں. ایمان تین چیزوں میں بٹا ہوا ہے. ایسا سمجھ لو کہ یہ تین چیزیں ملے تو ایمان ہوتا ہے. اور وہ تین چیزیں کیا ہیں؟ ایک سخاوت ہے، سخاوت ہے. دوسرا پرومس پالنا ہے. تیسرا شرم، कौन सी शर्म? आदमी नंगा हो जाए बेशर्म, वो शर्म नहीं, वो तो बदन की चीज है। शर्म क्या है? खुदा है ना, वो मुझे देख रहा है, मेरे दिल में ईमान है, वो मुझे देखता है। कुछ बुराई करते वक्त मुझे शर्म आती है कि मैं ये काम करूंगा तो मौला क्या कहेगा, ये शर्म। बदी बुराई करने की शर्म, तो शर्म जो है मुर्तजाली कहते हैं ईमान की तिहाई है, 1/3 ईमान है आदमी शर्म रखे बदी बुराई करते वक्त उसको शर्म आवे। और कभी बदी बुराई हो गई तो जिस तरह शर्म के अंदर वह शर्मिंदा होता है, माफी मांगता है, ऐसा वो शर्मिंदा होके उसको कहते हैं मौला झूठ हो गए, तू करीम है, रहम कर दे, बख्श दे, दरगुजर कर दे, तू रऊफ है। रऊफ कहते हैं दया खाने वाला, पिटी खाने वाला, हमको कमजोर समझ के छोड़। ये शर्म जो है खुदा की मौजूदगी का एहसास करके हम बदी न करें, ये शर्म ईमान का तीसरा हिस्सा है। और दूसरा हिस्सा है उसका मतलब ये है वो वफादार है। वफादार कहते हैं प्रॉमिस पूरा करने वाला, प्रॉमिस तोड़ने वाला नहीं, हर कंडीशन में वो अपने किए हुए वादे को पूरा करता है, ये वफादारी है। हर हालत में बदी नहीं करेगा। और तीसरा भाव क्या है? सखावत। सखावत यानी चैरिटी। तुमने जो रोजी पाई, खुदा ने जो तुम्हें 100 रुपए दिए हैं तो ये 100 के 100 तुम खा जाओ और किसी को न खिलाओ इसमें से, तो ये तो भैया ये तो स्वार्थव्रति हो गई, खुदगर्जी हो गई। हम जुड़ा लेते हैं, एक किसी को देते हैं, अच्छी आदत है, नहीं तो झूला लेके अकेले खा जाओ, उसमें कोई गुनाह नहीं क्योंकि झूला सबको मिलने वाला है। लेकिन अगर तुम्हें कोई एक चीज मिल गई अच्छी चीज तो तुमने किसी दूसरे को भी ऑफर की, ये सखावत है और ये बड़ी अच्छी चीज है। मोहब्बत पैसे से नहीं होती, जो आदमी सखी होता है वो पैसे से मोहब्बत नहीं करता, वो उस अल्लाह का देनदार है इसलिए शुक्राना करता है और दूसरों को भी लाभ देता है। हमारी जमात की एक, मैं आपको बात सुनाऊं, एक ट्रेडिशन है हमारी। बच्चा पैदा हुआ, मां जमात खाने में ले आई, दुआ कराई, छाटा दिया, न्याज पिलाया, आहिस्ता आहिस्ता बच्चा बड़ा हुआ, चलने के लायक हुआ तो मां ले जाती है, कभी बाप ले आता है। मेन पाठ के ऊपर लाए, कुछ पैसे उसके हाथ में रख के हाथ पकड़ के बोलती है ये पैसे इधर दे, यानी दुआ कराती है। बच्चा सीखता है, कुछ महीने के बाद जैसे ही अंदर एंटर होती है तो बच्चा खड़ा होकर मां को कहता है पैसे लो मैं दुआ करा। अब वो सीख गया है तो मां उसको पैसे देती है, वो भागता है दुआ कराने के लिए, यानी अपने हाथ में आया हुआ पैसा दे देता है, रखता नहीं। बाज बच्चे खीसे में डाल के भाग जाते हैं, लेकिन कोई कोई ऐसा, वो भी माता पिता के सिखाने की कुछ कमी रह गई। तो हम छोटी उम्र से पैसा खर्च करना जानते हैं, इसलिए इस्माइली लोग जो है सारी दुनिया के अंदर कोई फनफोड़े की बात आती है तो इस्माइली हमेशा ऊंचे रहते हैं। मौलाना शाह करीम सलवातुल्लाह हज़रत इमाम दारुस्सलाम आए 58 में, मौला दारुस्सलाम आए 57 में भी आए बैत लेने के लिए, लेकिन 58 में आए, ज्यादा दिन भी ठहरे तो वहां एक मस्जिद बहुत पुरानी थी, टूट फूट गई। वो जो मुल्ला मौलवी थे सुन्नी मस्जिद है, उन्होंने साहब के पास अरस के हिसाब में भी देखा, सफर का नई मस्जिद बना, मैं तुम्हें 1.5 लाख शिलिंग देता हूं। बोलो बहुत राशि में 1.5 लाख शिलिंग सुल्तान ज़ंज़ीबार ने दिया, 3 लाख शिलिंग में कुछ भाड़ा वगैरह हुआ, मस्जिद का काम शुरू हुआ, 5-6 साल हो गए मस्जिद कंप्लीट न हुई। हजरत इमाम फिर आए 6 बरस के बाद तो मस्जिद कंप्लीट न हुई, फनफड़ा खा जाते थे। हजरत इमाम ने यह हालत देख के कि अल्लाह का घर ऐसा अधूरा रह गया, हमारे यहां एक काम वीएम नजर अली थे, वो मोदा के सेक्रेटरी थे, रिप्रेजेंटेटिव थे, मैं बाप को हुक्म किया मेरे खर्चे से ये मस्जिद पूरी कर दो, जितना भी चाहो खर्च हो जाए पूरी करवा दी। मैंने ये बात इसलिए कि मैंने बहुत जगह ये देखा है मुसलमान या और भी ऐसी कौमें हैं वो अपने प्रोजेक्ट्स पूरे नहीं कर सके क्योंकि फंड बड़ा नहीं होता, लेकिन एक भी प्रोजेक्ट इस्माइलियों का कभी फेल नहीं हुआ, एक भी नहीं। अगर किसी चीज के लिए 1 लाख का टारगेट बनाया तो 1.25 लाख हो गया है, 1 मिलियन का टारगेट बनाया है तो उससे ज्यादा हो गया है, क्योंकि छोटी उम्र से हम पैसा खर्च करना जानते हैं, लेकिन दीनदारों ये पैसा प्लस साइड में खर्च करने की बात करता हूं, नेगेटिव साइड में नहीं, बोम बुनकारी यानी कि भपका करना, बड़े बड़े मकान बनाना, उधार लेके गाड़ी के पैसे नहीं भरे गए तो जब्त हो जाती है, मगर गाड़ी लेने की जरूरत क्या। कहने का मेरा मकसद यह है कि उस तरफ पैसा खर्च न करो कि जो चीज अच्छी नहीं, अगर हो गए तो खर्च करो, लेकिन अगर हम अपने मजहब के ऊपर सच्चे हैं तो खुदा ताला हर कदम पे आपकी मदद करेगा, बेहतर करेगा, रोजगार में फायदा होगा, बरकत होगी। अगर हम इमाम के फरमान पे अमल करें तो हमको इलाही मदद मिलती रहेगी, हमारे नुकसान कम होंगे, हमारी अच्छाइयां बढ़ती जाएगी। ये एथिक्स ऑफ इस्लाम की स्टोरी है। मौलाना हजरत इमाम की ऐसी कई बातें हैं इस्माइलियों के साथ। अभी हाल ही में 2 महीने हुए कनाडा के अंदर फोकस कनाडा का फंड खड़ा हुआ, मौलाना हजरत इमाम ने ताजिकिस्तान और अफगानिस्तान के इस्माइलियों के लिए $50 मिलियन का एक प्रोजेक्ट बनाया। तो हमारे लीडरों ने कहा कि खुदावंद तू ये प्रोजेक्ट बनाया है तो इसमें हम भाग ले रहे, तू हमको रजा दे लोगों ने। अच्छा, तो एक बहुत बड़ी रकम मैं खोलना नहीं चाहता, कनाडा ने कहा मौला को, मौला ने कबूल किया। इधर आके जब इसके ऊपर अनाउंसमेंट हुई, मिशनरियों ने आवाजें की, दीनदारों विद इन 30 डेज हमारा टारगेट पूरा हो गया, इससे ज्यादा हो गया, हमने पैसे लेने बंद कर दिए क्योंकि टारगेट से ज्यादा हो गए। इस्माइलियों का कभी कोई प्रोजेक्ट फेल नहीं हुआ। मैं आपसे बात कर रहा हूं तो मुझे याद आ गया, दरअसलम के अंदर उपागा का नवा जमात खाना लगाया गया, जमात बढ़ गई तो जमात खाना पीछे थोड़ा एक्सटेंड किया गया। दुआ कराने गया, मुखी साहब कहते हैं दूसरी दुआ के बाद जाना मत, थोड़ा काम है। मैंने कहा अच्छा। दूसरी दुआ के बाद मुखी साहब के पास बैठा, मुखी साहब क्या है, मुझे बोला कि कल थोड़ा 10 मिनट बोलना जमात में, हमको ट्यूबलाइट्स चाहिए, नवा जमात का एक्सटेंशन, हमको 64 ट्यूबलाइट्स चाहिए। तो कभी किसी को 1, 2, 4, 10 जितनी भी देनी है। अच्छा, दूसरे दिन पहली दुआ के बाद मैं खड़ा हुआ, थोड़ा सा थोड़ी सी वॉइस की और फिर मैंने कहा कि हमको यह हजरत इमाम का मकान है, इसमें रोशनी करनी है, हमें ट्यूबलाइट्स की जरूरत है। एक ने हाथ ऊंचा किया, मिशनरी साहब कितनी ट्यूबलाइट चाहिए? मैंने कहा 64। कहता सर मैंने दी। मुझे साहब ने खाना वाला कही, लेकिन कोई दूसरा आदमी साहब को कहता है तो हम तो रह गए। मुझे साहब ने कहा अच्छा तुमको कुछ देनी है? अरे दिनदारों 100 से ज्यादा हो गए एक 10 मिनट के अंदर। ये चीज भी एथिक्स में आती है कि हमारा दिल बड़ा हो जाता है। कंजूस होना मोमन का काम नहीं। कुरान शरीफ में अल्लाह ने फरमाया है कि बखीलुन अल्लाह, जो बखील है जो कंजूस है वो खुदा का दुश्मन है। बखील को कंजूस को खुदा ने अपना दुश्मन समझा है, क्योंकि खुदा ने उसको रिजक दिया है कि इसको यूज करो, लोगों के अच्छे काम करो। यही थीम हजरत इमाम ने ये 2-4 महीने पहले साहब जब ही गए उधर मोजम्बिक में, तो साहब ने फरमान में ये कहा कि अगर तुमने अपनी जिंदगी का एक ही मकसद बनाया कि पैसा कमा कमा के जमा करो, तो हजरत इमाम फरमाते हैं ये बात दीन के खिलाफ है। पैसा जमा करो तो उसको वापरो, किसी के काम करो, दूसरे का काम करो, मदद करो, अपने कमाई हुई कमानी में से दूसरों को खिलाना पिलाना, ये खुदा के नजदीक बहुत अच्छी बात है और वो बरकतें देता है। थोड़ी बात लंबी शायद हो गई, लेकिन मैं आपको आज छोड़ना नहीं चाहता। मूसा अलैहिस्सलाम खुदा के पास पहुंचे, ऐ परवरदिगार मेरी एक अर्ज है। क्या है? ये फिरौन खुदाई का दावा करता है, तेरा दुश्मन है, तेरे मोमिनों को तंग करता है और जब पता इसकी चढ़ती हो रही है तू इसको बर्बाद कर दे। ऐ मूसा मैं परवरदिगार हूं, लेकिन तू मेरा नबी है, तेरी बात भी मैं टाल नहीं सकता। अच्छा मैं इसको मिटा दूंगा। खुदाया कितना टाइम लगेगा? अल्लाह ने कहा 2 बरस। 2 बरस? अच्छा 2 बरस हो गया, फिर उनका कुछ भी नहीं हुआ। मुझे सोचिए अल्लाह परवर जी कहा कुल शहीद फरीद, उसने कहा कि 2 बरस में मिटा दूंगा, ये तो 2 बरस में चढ़ता रहा। वापस टूर पे गए, कोतूर एक पहाड़ था जो गाजा स्ट्रिप के अंदर है, इसराइल और पैलेस्टीनियन के बीच में, इजिप्ट के नजदीक ही है। वो सारा मैदान काला हो गया क्योंकि बिजली गिरी थी। तो टूर पे उनकी मुलाकात आती, टूर पे गया, सजदा किया, बुलाया, तूने कहा कि 2 बरस में खत्म हो जाएगा? अल्लाह ने कहा हाँ भाई सच बात है, लेकिन वो 2000 आदमी को रोज खाना खिलाता है और इन 2000 आदमियों में कुछ मेरे ऐसे बंदे हैं कि उसका खा के फिर मेरे पास दुआ मांगते हैं। वो मेरे ऐसे अच्छे बंदे हैं कि मैं उनकी दुआ रद्द नहीं कर सकता, अब मैं क्या करूं? तो क्या खुदाया ये फिरौन खलास नहीं होगा? फरमाया हाँ हो सकता है अगर तुम उसका रसोड़ा यानी किचन बंद कर दे, मतलब कि वो लोगों को खिलाना बंद कर दे, तो मैं उसको बर्बाद कर दूंगा। क्योंकि लोग खाना खा के उसके लिए दुआ मांगेंगे, वो तो हरा रहेगा। मूसा अलैहिस्सलाम आए और कुछ टाइम लगा, कुछ कर कुरा के उसका किचन बंद कराया, फिर बर्बाद हो गया। हम जब दूसरों को खिलाते पिलाते हैं, दूसरे की मदद करते हैं, तो उनकी दुआएं वो परवरदिगार सुनता है। ऐ मोमिनों अपनी कमानी में से 10वां जरूर दो, क्योंकि 10वां देने से दिल बड़ा होता है। 10वां देने से हम उसका हक अदा करते हैं, 10वां देने से हम उसकी फरमान बरदारी करते हैं, 10वां देने से हमारी रोजी पाक होती है, 10वां देने से ऐसी पाक रोजी खाने से हमारे विचार पाक बनते हैं, 10वां देने से खुदा की बरकतें मिलती है, 10वां देने से कुटुंब कबीले में सुख शांति रहती है, 10वां देने से तंदुरुस्ती रहती है, क्योंकि रिज़क पाक खाता है, دسوت دینے سے ارد گرد جو فرشتے اور روحیں ہمارے آجو باجو میں گھومتی پھرتی ہیں اور جمن خانے میں جو روحانیاں آتی ہیں اور فرشتے آتے ہیں ان کی بھی ہم کو دعائیں لگتی ہیں. وہ دیکھتے ہیں کہ یہ دسوندی ہے, مومن ہے, مولا کا عاشق ہے, تو یہ روحانیاں, یہ فرشتے وہ ہمارے کو سلام کرتی ہیں, ہمارے لیے دعائیں کرتی ہیں. آپ نے کبھی دیکھا ہے جمن خانے میں روحانیوں کو؟ نہیں, کیونکہ روحانیاں نظر نہیں آتی. آپ ادھر 2000 آدمی بیٹھے ہو, روحانیاں 2 لاکھ ہوتی ہیں, کیونکہ ان کو سپیس کی تو کوئی حاجت ہی نہیں نا, وہ ٹائم سپیس سے اونچی ہوتی ہیں. 2 لاکھ بھی ہو رہے, 20 لاکھ بھی ہو رہے, ہر جماعت خانے کے اندر, دنیا کے ہر جماعت خانے کے اندر روحانیاں آتی ہیں, فرشتے آتے ہیں اور وہ مومنوں کو سلام کرتے ہیں. ہر چرچ کے اندر روحانیاں آتی ہیں کہ جو اپنی زندگی میں کرسچن تھے اور اس چرچ میں آیا جایا کرتے تھے. ہر مندر کے اندر کہ اس مندر میں آنے والے ہندو اور پجاری جو تھے گزر جانے کے بعد اس مندر میں آتے جاتے ہیں. دنیا کے جتنے بھی مذہبی جگہ ہیں ان جگہوں کے اوپر, اس جگہوں میں آنے جانے والے اپنی زندگی میں جب مر جاتے ہیں تو اس جگہ کے اوپر پھیرا کرتے ہیں, وزٹ لیتے ہیں. ہمارے مذہب کے اندر بھی یہی چیز ہے, آپ کو شاید معلوم نہیں ہے, اسی بمبے کے اندر بریبون اسٹیڈیم میں 10 مارچ 1946 میں سلطان محمد شاہ داتار کی ڈائمنڈ جوبلی کے ٹائم پہ ہیرو میمولا کو تولا گیا. 1 لاکھ آدمی بریبون اسٹیڈیم میں بیٹھا ہے. 1 مہینہ دن رات محنت کی ہم لوگوں نے, والنٹیئرس نے, بڑا شامیانہ لگایا, چینڈلیئرز رکھے, سجایا اس کو. بھول گیا ہوئی کہ یہ شامیانہ کو پلرز چاہیے, تو زمین کھودنے کے لیے بریبون اسٹیڈیم کی جو کرکٹ کلب تھی انہوں نے منع کیا, کھڈے نہیں کھودنا. تو ہم نے کیا کیا, 45 گیلن کا جو ڈرم ہوتا ہے آئل کا, یہ خالی ڈرم لے کے اس کے اندر ہم نے ریتی بھری اور اس ریتی کے اندر لکڑی کے بوزو رکھے گئے, اس کے اوپر رکھا. 10 تاریخ کو ڈائمنڈ جلدی کی تلا بھی تھی, صبح 10 بجے تھی, تو اس کے پہلے کی جو رات تھی وہ 9 تھی اور اس کے پہلے کی رات جو تھی 8 اور 9 تاریخ کے بیچ کی جو رات تھی, اس رات کو 2 بجے اتنی ہوا آئی کہ یہ سارا شامیانہ اڑا کے لے گئی اور ریتی میں سے یہ سب جتنے بھی پلر سے سب نکل گئے, اکھاڑ کے پھینک دیا. 1 لاکھ روپیہ خرچ کیا ہوا تھا اس وقت اس تمام سیلیبریشن اور ڈیکوریشن کمیٹی کا جو بڑا تھا. تو ہمارے ویر جی تھے, اس کا نام یاد کرو گا, امریکانی والے میں رہتے تھے, بیرسٹر نام ان کو تک, اس کی اٹک تھی بیرسٹر, ہاں یس ویر جی. 2-3 اور آدمی بھاگ کے گئے بنگلے, بالکشور کے بنگلے, رات کو 2:30 بجے 3 بجے اندر گئے تو ماتا سلامت باہر نکلی. تم اس وقت کہتے ہاں ہم کو مولا سے ملنا ہے. مولا سے ملنا اس وقت بالکل نہیں, وہ آرام کر رہا ہے, مگر یہ بات بنی کھڑے میں نہیں, تمہاری بات ہے مولا نہیں نہ آ سکتے, بدروازہ بند کر کے غصے ہو کے چلی گئی. صبح تک یہ لوگ کھڑے گئے, دل پریشان ہے, کیا کیا جائے, بیچ میں خالی 1-9 تاریخ کا دن ہے, صبح ڈے بریک, مولانا سلطان محمد شاہ گاؤن پہنا ہے, بالوں میں سے پانی نکل رہا ہے, غسل کر کے سب باہر نکلے. خنا بات کیا ہے؟ رحمت اللہ والا جی ویر جی کہتے ہیں مولا ہم لوگ برباد ہو گئے, ایسا کروایا نہیں, ایسا مت بولو, खुदा बंद ये बात कर रहे हो, बहुत अच्छा हुआ, अरे यहां लव सूख गया, गली कहकर बहुत अच्छा हुआ। सब फरमाया बहुत अच्छा हुआ, आसमान से रूहानियां भी देखेंगी कि मेरी गारमेंट जिंदगी हो रही है। यानी जो रूहानियां हैं वो दुनिया में हैं, आती हैं जाती हैं, क्योंकि वो जीव वो रूहें कि जो आला दर्जे की होती हैं वो तो फिर ऊपर चली जाती हैं, नीचे नहीं आती। मगर ऑर्डिनरी आदमी मोमन जब भी गुजर जाता है तो वो असल में वासल डायरेक्टली नहीं होता, असल में वासल होने वाला तो दीनदार तो मिलियन में एक होता है। हम दुआ मांगते हैं या मौला उसके गुना बख्श दे, दीदार दे, असल में वासल कर, हमारी दुआ जरूर है, ये तो हमारी मांगनी है। मगर असल में वासल होना बहुत दूर का काम है। अगर मोमन जब भी गुजर जाते हैं तो वो रूहानी आलम के अंदर इबादत बंदगी करके ऊपर चढ़ते जाते हैं, उनकी लेवल बुलंद होती जाती है। मगर जब तक के वो इस दुनिया के एटमॉस्फियर में रहते हैं तो वो विजिट करते हैं, आते हैं जाते हैं, और ये रूहानियां कभी कभी हमारी मुश्किलें मुसीबतों में मदद भी करती हैं। तो इसलिए दीनदारों मैंने आपको कहा कि जब दसवंती होते हैं और अपनी मजहब की क्रिया पे अमल करने वाले होते हैं तेने देव लोग प्रणाम करे, ये रूहानियां उसको सलाम करती हैं, उसका दीदार करती हैं। भले वो हमको नजर नहीं आते लेकिन हम उनको नजर आते हैं, वो हमारे इर्द गिर्द आते हैं, हमारे नजदीक आके हमें सलाम करती हैं। ये रूहानियां इस वक्त भी यहां मौजूद हैं। दस लोग बराबर दो, नेक आमाल करो, अपने मसल के ऊपर पक्के रहो, दुनिया में कभी हैरान नहीं होंगे, आप और आपकी आल औलाद सुख और शांति में रहोगे। छोटा मोटा दुख आएगा जरूर, लेकिन जो दुख गुनाहों की वजह से आते हैं उससे दिल जलता है, और वो दुख के जो खुदा ताला हमारे ऊपर कुछ परीक्षा के तौर पे देता है या इंसानी लाइफ के हिसाब से मिलते हैं, उन दुखों में दिल में कोई दर्द नहीं होता, उन दुखों में दिल के अंदर कोई फिक्र चिंता नहीं होती, गम नहीं होता, दुख हमको दुखी नहीं करते। हजरत इमाम का फरमान याद करो, अगर तुम अपने मजहब के ऊपर पक्के सच्चे रहो, अगर तुम इबादत बंदगी करोगे, तो हजरत इमाम फरमाते हैं दुख जरूर आएगा लेकिन तुम दुखी नहीं, यह उसकी निशान है। बोला आपको शुक्रिया बात करें, नेक उम्मीदें पूरी करें, आफते बलाए दफा दूर करें, मुश्किलें आसान करें, आपकी दुआएं कबूल करें, नेकामाल की बरकत दे रहे, दसवंती शुक्री की बना रहे, इत्तेफाक और मोहब्बत दे रहे, जमातों में भी कुटुंब कबीले में भी अच्छी तंदुरुस्ती दे दे, मौला अच्छे ख्यालात दे दे, मौला अपनी रहमतें उतारे, नियामतें दे दे, बख्शिशें दे दे, सखावतें दे दे, मौला दिन दुनिया के अंदर आपकी आपकी आलमनाज की चलती करे, मौला ना हजर इमान दुनिया भर के इस्माइली मेरी इन तमाम दुआओं के अंदर कबूल करे, सुखिया बहुत ऐसा।